FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, 102.7 MHz.
मङ्सिर 10 गते चुनाव हुने 32 जिल्लामा मौन अवधि सुरु, 32 जिल्लाकै शैक्षिक संस्था पनि बन्द।
आफ्नो नेतृत्वको सरकारले गरेका कामबाट विपक्षी तर्सिएको पूर्व प्रधानमन्त्री ओलीको दावी, देशको समृद्धि र स्थिर सरकारका लागि वाम गठबन्धन गरेको जिकिर।
बाँकेमा आचार संहिता विपरीत सार्वजनिक स्थलमा राखेका प्रचार सामग्री 3 दिनभित्रमा हटाउने दल र उम्मेद्वारको प्रतिबद्धता।
र विश्व फुटबलमा नेपाल 6 स्थान उक्लन सफल, महिला T20 विश्वकपका लागि एसियाली क्षेत्रको छनौट अन्तर्गत नेपाली टोली UAEसँग 5 रनले पराजित।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा, हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन 2074
पहिलो चरण 2 दिन बाँकी, दोस्रो चरण 13 दिन बाँकी। पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गैरातीबाट मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले मङ्सिर 10 गते चुनाव हुने 32 जिल्लामा गैराती 12 बजेदेखि मौन अवधि लागू भएको जनाएको छ। मौन अवधि लागू भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँदैन। निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेद्वार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेद्वार, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमले समेत कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो। ढकालले एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जाल मार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने बताउनु भएको छ। प्रवक्ता ढकालले मौन अवधिको पालना नगरेमा 1,00,000 रुपियाँसम्म जरिवाना, उम्मेदवारी रद्द एवं कसुर अनुसार कारवाही गरिने समेत बताउनुभयो।
पहिलो चरणमा मङ्सिर 10 गते निर्वाचन हुने 32 जिल्लाका शैक्षिक संस्था हिजोबाट नै बन्द भएका छन्। सरकारले चुनावका लागि 4 दिनसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस बन्द गर्ने निर्णय गरेको हो। धेरैजसो शैक्षिक संस्थामा मतदान केन्द्र रहेकाले सबै शैक्षिक संस्था बन्द गर्नु परेको शिक्षा मन्त्रालयले जनाएको छ। दोस्रो चरणमा चुनाव हुने 45 जिल्लामा भने 18 गतेदेखि 21 गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन्।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा विभिन्न राजनीतिक दलहरूले आचार संहिता विपरीत सार्वजनिक स्थलमा राखेका निर्वाचन प्रचार सामग्री 3 दिनभित्र हटाउने प्रतिबद्धता जनाएका छन्। हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले सम्पूर्ण राजनीतिक दलहरूको बैठक बोलाई निर्वाचन आचार संहिता विपरीतका प्रचार सामग्री हटाउन अनुरोध गरेको हो। सार्वजनिक स्थलहरूमा सडक, विद्युतका पुल, सार्वजनिक भवनका भित्तामा पर्चा, पम्पलेट टाँच्ने तथा ठूला होर्डिङ बोर्ड राख्ने क्रियाकलाप भएको भन्दै निर्वाचन आयोगले सबै राजनीतिक दललाई निर्वाचन आचार संहिता विलम्ब कार्यान्वयन गर्न आग्रह गरेको हो। 3 दिनभित्र प्रचार सामग्री नहटाए प्रहरी प्रशासन लगाई हटाउने निर्वाचन कार्यालयले जनाएको छ। यसै गरी सञ्चार माध्यमहरू, पत्र पत्रिका तथा रेडियो तथा टेलिभिजनले पनि निर्वाचन आचार संहिता विपरीतका क्रियाकलाप गरेको पाइएको भन्दै सञ्चार कार्यालयहरूमा पत्र पठाउने निर्णय गरिएको बाँकेका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताउनुभयो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामबाट विपक्षी तर्सिएको दावी गर्नुभएको छ। वाम गठबन्धनले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिमा राम्रा काम गर्नेलाई असफल पार्ने प्रवृत्ति हावी भएको आरोप लगाउनुभयो।
जसले पनि नेपालमा अस्थिरता हुने राम्रो काम गर्न खोज्यो भने त्यसलाई ढालिहाल्ने, त्यसलाई गरेर दिने, विदेशमा पेट्रोलियम खाने पत्ता लगाइयो, अब खाने उत्खनन गर्ने, खाने प्रशोधन गर्ने तेल र हामीले चाहिएको प्रयोग गर्ने नचाहिएको बेच्ने भनेपछि विरोधी थर्कमान हुन्छ। ज्येष्ठ नागरिकहरूमा 5-5,000 रुपियाँ घर घरमा पुर्याइयो, थर्कमान हुन थाले। पूर्व पश्चिम राज्यहरूले 6 रेन्ट बनाउने योजना बनाएर काम थालियो, थर्कमान हुन्छ। पूर्व पश्चिम विद्युतीय रेल चलाउने जन आत्ती, उत्तर दक्षिण रेल केरम काठमाडौँ, काठमाडौँ को गरा लुम्बिनी, जनछक्क परे। प्रशांत महासागर हाम्रो पनि हो, हिन्दू महासागर एटलान्टिक महासागर हाम्रा पनि हुन्। हामी त्यहाँ पानी जहाज चलाउँछौँ भनेको जिद्दी गर्न थाले, आत्तिन थाले।
देशको समृद्धि र स्थिर सरकारका लागि वाम गठबन्धन बीचमा चुनावी तालमेलसँगै पार्टी एकताको निर्णय भएको उहाँको जिकिर छ। वाम गठबन्धनले अधिनायकवाद निम्त्याउन लागेको भन्ने विपक्षीले आरोप लगाइरहेका बेला अध्यक्ष ओलीले भने आफ्नो दलले लोकतन्त्र स्थापनाका लागि गरेको सङ्घर्षका प्रश्नमा जवाब दिन सक्ने कोही भए त्यसको जवाब फर्काउन चुनौती दिनुभएको छ।
लोकतन्त्र खतरामा होइन, लोकतन्त्रको लागि हामी लडेका छौँ, हामीले लडेर गएका हौँ। लोकतन्त्र बलिदान दिएर लोकतन्त्रको कुरा गर्ने बित्तिकै म सोध्न चाहन्छु। लोकतन्त्रको सवालमा, लोकतन्त्रका निम्ति गरेका सङ्घर्षको प्रश्नमा हामीसँग आँखा दिलाएर कुरा गर्न सक्ने नेपालमा कोही छ? छ भने भेटेर पर्दैन, रेडियो टेलिभिजनहरू गएर भेट्नु हुन्छ। जेलहरू बसेका छ कोही?
एमाले मात्र देशको विकास गर्न सक्ने दावी गर्दै उहाँले काम गर्न नसक्ने पार्टीको औचित्य सकिएको टिप्पणी गर्नुभयो। यस्तै चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले चुनाव हुन नदिने षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो। उहाँले कम्युनिष्टको सरकार बनेमा देश छिट्टै समृद्धिको मार्गचित्रमा लम्किने आश्वासन समेत दिनुभएको छ। एमाले पोलिट ब्युरो सदस्य एवं सुर्खेत क्षेत्र नम्बर 2 कका प्रदेश सभाका उम्मेद्वार यामलाल कणेलले सुर्खेतको विकासका लागि वाम गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो। एमाले जिल्ला अध्यक्ष एवं प्रतिनिधि सभा क्षेत्र नम्बर 1 उम्मेद्वार ध्रुव कुमार शाहीले जनतालाई झुक्काएर चुनाव जित्नेहरूबाट सचेत रहनुपर्ने बेला आएको भन्दै वाम शक्तिको जितलाई कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। सभामा कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जीसीले गर्नुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली अञ्चलको विकास नेपाली कंग्रेसले मात्र गर्न सक्ने बताउनु भएको छ। नेपाली कंग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको कोटबाडामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कर्णाली हरेक क्षेत्रमा पछि परे पनि कांग्रेस बाहेक अरू कसैको ध्यान नपुगेको बताउनु भएको छ। पार्टी सभापति समेत रहनुभएका देउवाले कर्णालीको भू सम्पदा तथा पर्यटन क्षेत्रको अथाह सम्भावना रहेकाले अबको विकास सन् सुदृढ गर्दै अघि बढ्ने ठोक्का समेत गर्नुभएको छ। साथै प्रधानमन्त्री देउवाले नेपालमा वाम गठबन्धन भन्दा लोकतान्त्रिक गठबन्धनप्रति विश्वास कायम गरेर नेपालमा नेपाली कंग्रेसको नेतृत्वमा सरकार गठन भएमा लोकतन्त्रको रक्षा हुने समेत बताउनु भएको छ। यस्तै रूपमा भएको चुनावी सभामा नेता देउवाले देश गम्भीर मोडमा पुगेको बताउँदै एक दलीय कम्युनिष्ट व्यवस्था बन्ने कि बहुदलीय व्यवस्था सहितको देश बन्ने भन्ने टुङ्गो लाग्ने अवस्थामा रहेको बताउनु भएको छ। कंग्रेस रुकुम पश्चिमले सदरमुकाम खलङ्गामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले एक दलीय कम्युनिष्ट पार्टी व्यवस्था रोज्ने या बहुदलीयको सहितको प्रजातान्त्रिक व्यवस्थामा रमाउने हात मतदाताकै रहेको स्पष्ट पार्नु भएको छ। अहिले नेपालमा ल्याउन खोजेको कम्युनिष्ट व्यवस्था भनेको मान्छेदेखि मान्छे डराउने व्यवस्था भएको उहाँले दावी गर्नुभएको छ।
नेपाली कंग्रेस सुर्खेत क्षेत्र नम्बर 2 को चुनावी कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाभित्र चुनावी प्रचार कार्यक्रम सुरु गरिएको छ। वडा नम्बर 1 बाङ्गे सिमलमा घर दैलो कार्यक्रम गर्दै प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नम्बर 2 का उम्मेद्वार हृदयराम थानीले आफू जन्मिएको ठाउँको विकासका लागि मत दिन जनतालाई आह्वान गर्नुभयो। यसअघिका निर्वाचनमा आफूले जनतामाझ गरेका वाचा पूरा गर्दै आएको बताउँदै थानीले यस जिल्लाको समग्र विकास नै आफ्नो प्राथमिकता रहेको बताउनुभयो। वीरेन्द्रनगर उपत्यकालाई सुन्दर र हराभरा बनाउन टाउन प्लानिङ अनुसार काम गर्दै जाने दृढता व्यक्त गर्दै थानीले यातायातका लागि चक्रपथ निर्माणमा जोड दिने प्रतिबद्धता जनाउनु भएको छ। अहिले उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न र सिंचाई सुविधा उपलब्ध गराउन भेरीबाट लिफ्ट गरेर पानी ल्याउने योजना आफूले बनाएको उहाँको भनाइ छ। कार्यक्रममा प्रदेश सभा सदस्य क्षेत्र नम्बर 2 का उम्मेद्वार कमलराज रेग्मीले उपत्यकाभित्र खोल्न बाँकी रहेका सडक निर्माण, अस्पतालहरूलाई सुविधा सम्पन्न बनाउने, विद्यालय र कलेजहरूलाई गुणस्तरीय शिक्षाका लागि आफूले महत्त्वका साथ काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। 1 र 4 को घर दैलो कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदी, क्षेत्रीय सभापति नारायण कोइराला लगायतका समानुपातिक तर्फका उम्मेद्वारहरूको समेत उपस्थिति रहेको थियो।
नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नम्बर 1 का उम्मेद्वार पूर्ण बहादुर खड्का ले आर्थिक समृद्धि बिना देश र जनताको उन्नति हुन नसक्ने भन्दै यसलाई कंग्रेसले आफ्नो प्राथमिकतामा राखेको बताउनु भएको छ। सुर्खेतको गुर्बाकोट नगरपालिकाको सहारे र घुमखहरेमा भएका छुट्टा छुट्टै चुनावी आमसभालाई सम्बोधन गर्दै खड्काले आफ्नो निर्वाचन क्षेत्रको भौतिक, आर्थिक, शैक्षिक र सामाजिक विकासका लागि आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले सुर्खेत बोटेचोरदाङको पुरन्धारा जोड्ने सडकलाई पक्की गर्ने, 6 नम्बर प्रदेशको विकासका लागि भेरी बेल्टमा नै प्रादेशिक विमानस्थल निर्माण निर्माण गर्ने योजना सुरु गर्न लागेको समेत बताउनु भएको छ। प्रत्येक गाउँबाट सहायक मार्ग निर्माण गरी मुख्य सड़कमा जोडेर यातायातको सुविधा सम्पन्न क्षेत्र बनाउने योजना रहेको भन्दै खड्काले थाँती रहेको भेडावारी धुल्याबेट सड़क केन्द्रीय आयोजनामा पारेर कालोपत्रे गर्ने नीति आफूले लिएको बताउनु भएको छ। नेपाली कंग्रेस गाउँ कार्य समिति सहारेका कार्यवाहक सभापति तेज विक्रम शाहीको सभापतित्वमा भएको कार्यक्रममा युवा नेता नरेश विक्रम ढकाल र चुनाव प्रचार प्रसार समितिका संयोजक फत्तराम कर्णेल लगायतले सम्बोधन गर्नुभएको छ।
नेपाली कंग्रेस क्षेत्र नम्बर 2 ख प्रदेश सभाका सदस्यका उम्मेद्वार एवं सूचना तथा संचार राज्य मन्त्री तप्त बहादुर विष्टले आफूले चुनाव जितेमा सुर्खेत जिल्लालाई वाइफाई फ्री जिल्ला बनाउने बताउनु भएको छ। सुर्खेतको रानीघाटमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै विष्टले जिल्लाको पश्चिम क्षेत्रमा झुलुङ्गे पुल, स्वास्थ्य चौकी र टेलिफोनका टावरहरू निर्माण गर्दै नागरिकलाई स्वास्थ्य र संचारको पहुँचमा पुर्याउने प्रतिबद्धता जनाउनु भएको हो। राज्यमन्त्री विष्टले संचार सुविधाका लागि विद्यापुर र लगाममा टेलिफोनको टावर जोड्ने तयारीमा रहेको जानकारी दिँदै तातापानीमा टेलिफोन टावर जोडेपछि संचार सुविधा प्राप्त भएको बताउनु भएको छ। कंग्रेस गाउँ कार्य समिति हरिहरपुरका सभापति तुलादेव भारतीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कंग्रेस जिल्ला कार्य समिति सुर्खेतका सचिव टोप बहादुर रावत लगायतका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। भेरी खबरमा निर्वाचन सामग्री सहितका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले मङ्सिर 10 गते चुनाव हुने 32 जिल्लामा मौन अवधि सुरु, आफ्नो नेतृत्वको सरकारले गरेका कामबाट विपक्षी तर्सिएको, पूर्व प्रधानमन्त्री ओलीको दावी लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै बाँके प्रहरीले उच्च सुरक्षा सतर्कता अप्नाउन थालेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनका लागि जिल्ला स्थित सुरक्षा निकायले भारतीय सुरक्षा निकायसँग सहकार्य गरी सतर्कता अप्नाउन थालेको हो। सीमापारीबाट हुन सक्ने अवांछित गतिविधिलाई नियन्त्रण गर्न भारतीय सुरक्षा निकाय, सशस्त्र सीमा बल SSB, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाँकेको सिमानामा संयुक्त गस्ती समेत गरेका छन्। सीमामा हुने विभिन्न आपराधिक गतिविधि तथा चुनावमा नकारात्मक असर पार्न सक्ने उच्छृङ्खल तत्वमाथि निगरानी बढाउन
मङ्सिर 10 गते र 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि अपाङ्गता भएका व्यक्तिहरू पनि निर्वाचन पर्यवेक्षकको रूपमा परिचालन हुने भएका छन्। निर्वाचन आयोग नेपालको समन्वय र आइफेस नेपालको सहयोगमा राष्ट्रिय अपाङ्ग महासंघले 7 प्रदेशकामा एक एक जिल्ला समेट्ने गरी 100 बढी अपाङ्गता भएका व्यक्तिहरू निर्वाचन पर्यवेक्षकको रूपमा परिचालन गरेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जानकारी दिएको छ। महासंघले प्रदेश नम्बर 1 संखुवा सभा, प्रदेश नम्बर 2 सप्तरी, प्रदेश नम्बर 3 सिन्धुली, प्रदेश नम्बर 4 पर्वत, प्रदेश नम्बर 5 बर्दिया, प्रदेश नम्बर 6 जुम्ला र प्रदेश नम्बर 7 कैलाली जिल्लालाई छनौट गरी परिचालन गरेको महासंघका उपाध्यक्ष तथा निर्वाचन पर्यवेक्षक संयोजक टीका दाहालले जानकारी दिनुभयो। अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त चुनाव र हाल सञ्चालन भइरहेको अवस्थाको बारे विभिन्न 150 केन्द्रहरूमा अपाङ्गता भएका व्यक्तिहरू र केही अभिभावकहरूले निर्वाचन पर्यवेक्षण गर्ने महासंघले जनाएको छ। पहिलो चरणको चुनावमा जुम्ला र शङ्खुवा सभामा उनीहरू परिचालन हुन तालिम लिई जिल्ला फर्केको महासंघले जनाएको छ। यसै गरी जुम्लामा 11 अपाङ्गता भएका व्यक्तिहरू र 1 अभिभावक निर्वाचन पर्यवेक्षकमा परिचालन भएको अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धितालले जानकारी दिनुभयो।
बझाङका 55 मतदान स्थल अति संवेदनशील रहेका छन्। 35 मतदान स्थललाई संवेदनशील र 35 सामान्य अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले बताउनु भएको छ। बझाङका 125 मतदान स्थल र 160 मतदान केन्द्र रहेका छन्। प्रति मतदान केन्द्रमा औसत 8 कर्मचारी खटाइएको छ। जिल्लाभर 1270 मतदान कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत बसन्तराज जोशीले जानकारी दिनुभएको छ। यस्तै चुनावी सुरक्षाका लागि सबै तयारी पूरा भएको छ। सबै मतदान केन्द्रको सुरक्षाका लागि 839 नेपाल प्रहरी, 290 सशस्त्र प्रहरी र 1040 म्यादी प्रहरी खटाइसकिएको जिल्ला प्रहरी जानकारी दिएको छ।
बाजुराको क्षेत्र नम्बर 1 जिल्ला निर्वाचन कार्यालय बाजुराद्वारा आयोजना गरेको नमुना मतदान कार्यक्रममा कुल खसेको मतको करिब 26% मत बदर भएको छ। आगामी मङ्सिर 10 गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन आउन करिब 2 मात्रै बाँकी रहँदा मतदान प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले बाजुराको कोल्टीमा मतदान कार्यक्रम गरिएको थियो। नमुना मतदानमा झन्डै 100 जनालाई प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकमा मतदान गरेका थिए। कुल मतदान गरिएको 400 मत मध्ये 103 मत बदर भएका छन्।
चुनावी प्रचार प्रसारका क्रममा माओवादी केन्द्रका कार्यकर्तामाथि रोल्पाको थबाङ गाउँपालिकामा ग्रेनेड प्रहार भएको छ। थबाङ गाउँपालिका उवा घर भएका माओवादी केन्द्रका प्रतिनिधि सभा समानुपातिक तर्फका उम्मेद्वार नवीन रोका मगर र उहाँको प्रचार टोलीमाथि ग्रेनेड प्रहार भएको प्रहरीले बताएको छ। थबाङ गाउँपालिकाको फुन्टीवाङ नजिकैको जंगलबाट ग्रेनेड प्रहार भएको जनाइएको छ। थबाङ गाउँपालिका प्रचार प्रसार संयोजक ऋषिकेश बुढा सहितको टोलीमाथि प्रहार भएको ग्रेनेडका कारण कुनै क्षति नभएको पत्रकार मौसम रोका मगरले जानकारी दिनुभएको छ।
नेपालगंज उपमहानगरपालिकाको नगरसभा आज हुने भएको छ। पटक पटक नगरसभा गर्ने भनिए पनि तयारी नपुगेको भन्दै सर्दै आएको थियो। नगरसभा उपमहानगरपालिकाका नीतिका तथा कार्यक्रम बजेट र योजना प्रस्तुत गरिने कार्यालयका सूचना अधिकारी शरद पौडेलले जानकारी दिनुभयो। आन्तरिक तयारी नपुगेको भन्दै उपमहानगरपालिकाले पटक पटक नगरसभा सार्दै आइरहेको थियो। वडाबाट आएका योजना तथा कार्यक्रमलाई विषयगत समितिबाट आएका कार्यक्रमलाई मात्र सभामा लग्ने कार्यालयले जनाएको छ। नगर परिषद हुन नपाएकोले नेपालगंजका अधिकांश योजना र कार्यक्रमहरू भने प्रभावित बनेका छन्।
भेरी खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले निर्वाचन सम्बन्धी खबर लगायत अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबरमा लागौ। सोझै विदेशको खबरतिर। उत्तर दक्षिण सुडानी लिरमा भएको भिडन्तमा परि कम्तीमा 25 सर्वसाधारणको मृत्यु भएको छ। सरकारी सेना र विद्रोही लडाकुको बीचमा भएको पछिल्लो भिडन्तमा परि कम्तीमा 25 नागरिक मारिएको सरकारी अधिकारीले जनाएका छन्।
भेरी खबरको अन्तिममा अब लागौं खेल खबरतिर। आइसिसी महिला टी20 विश्वकपका लागि एसियाली क्षेत्रको छनौट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली टोली युएईसँग 5 पराजित भएको छ। थाइल्याण्डको बैङ्ककमा 80 सामान्य लक्ष्य पाएको नेपाल 19.2 ओभरमा 74 रनमै समेटिएको हो। नेपालका लागि ऋतु कनौजियाले सर्वाधिक 22 बनाए पनि अरूको ब्याटिङ भने राम्रो हुन सकेन। युएईका निसा अली र उमारिया तस्निमले 2-2 विकेट लिनुभयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले विश्व ओभरमा 6 गुमाउँदै 79 बनाएको थियो। नेपालका लागि कप्तान छेत्रीले 3 लिँदा ऋतुले 2 तथा नेरी थापाले 1 लिनुभयो। यसअघिका 2 खेलमा वर्षाले प्रभावित भएपछि अङ्क बाँडेको नेपाललाई लिगको शीर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको छ। वर्षाले खेल हुन नसकेपछि नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्ड र दोस्रो खेलमा हङकङसँग 1-1 अङ्क बाँडेको थियो।
र विश्व फुटबल वरितामा नेपाल 6 माथि उक्लिएको छ। विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ वरिताक्रम अनुसार नेपाल 6 माथि उक्लदै 170 स्थानमा पुगेको छ। दक्षिण एसियामा नेपाल 4 स्थानमा छ भने भारत शीर्ष स्थानमा रहेको छ। यस्तै अफगानिस्तान 2, मालदिव्स 3, भुटान 5, बंगलादेश 6, श्रीलंका 7 र पाकिस्तान 8 स्थानमा रहेको छ। विश्व वरितामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल 2 र पोर्चुगल 3 स्थानमा रहेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मङ्सिर 10 गते चुनाव हुने 32 जिल्लामा मौन अवधि सुरु। 32 जिल्लाकै शैक्षिक संस्था पनि बन्द।
आफ्नो नेतृत्वको सरकारले गरेका कामबाट विपक्षी तर्सिएको पूर्व प्रधानमन्त्री ओलीको दावी। देशको समृद्धि र स्थिर सरकारका लागि वाम गठबन्धन गरेको जिकिर।
बाँकेमा आचार संहिता विपरीत सार्वजनिक स्थलमा राखिएका प्रचार प्रसार सामग्री 3 हटाउने दल र उम्मेद्वारको प्रतिबद्धता।
र विश्व फुटबलमा नेपाल 6 उक्लन सफल। महिला टी20 विश्वकपका लागि एसियाली क्षेत्रको छनौट अन्तर्गत नेपाली टोली युएईसँग 5 पराजित। हवस् त, अहिले बिहान 8 भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलो राउत र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।